मेरे आपके जिस्म से कुछ काट बताओ कि हमारी किसी बीमारी के इलाज के लिए सर्जन हमारा ऑपरेशन करेगा, वही काम करेगा, वो भी चूर उठाएगा, वो भी बदन कोई काटेगा, लेकिन उसको हम पैसे भी देंगे, उससे दरख्वास्त करेंगे कि काम जितनी जल्दी कर सकता है कर ले, हंसी खुशी करवाएंगे। क्यों? अब हमें पता है कि इस काम में हमारी बेहतरी है। अगर ये समझ में ना आए तो दिन बहुत सख्त है। कौन के लिए शर्त फरमाता है, वइन्नहा लकबीरतुन इल्ला अल्खाशिऊन। ये नमाज बहुत सख्त है सिवाय उन लोगों के लिए जिनके दिलों में खुशू और खुशू हो। दीन समझ में आ जाए तो आसान है, नहीं समझ में आए तो बहुत दुश्वार है। तो हमारी कोशिश ये है कि हमें अपने दीन की बुनियादें समझ में आ जाए, दीन के बारे में जो हकायक हैं वो हमारे सामने वाजे हो जाए, ताकि हमारे पर दीन के लिए दिन पर अमल करना हमारे लिए आसान हो जाए। और ये जो उन्होंने इंतखाब किया था इसका हदफ भी यही था, मकसद है कि जिंदगी का जो असली मकसद है दीन के लिए वो क्या है। अब मैं हर दफ़ा कोशिश करता हूँ कि चंद मिनट कम अज़ कम मकसद हयात के नाम से ज़रूर बोलूँ, ताकि हमें ये याद रहे कि इस दर्स के पीछे भी उस मकसद में हमें क्या मदद मिलनी है। तो चंद मिनट मकसद हयात को दोहरा देते हैं और उसके बाद आज की बहस को आगाज करेंगे। जो विरासत के उन्नवान से दुरूद भेजेगा मोहम्मद
अपने जहन में पूछ सकता है कि अगर इस दुनिया की जिंदगी से लोगों ने मेरा
तजर्बा गुजर चुका होता है। मैं इसकी मिसाल अपने आप को समझाने के लिए ऐसे देता हूँ जैसे किसी बच्चे को किसी इम्तिहान के लिए भेजा जाए, एग्जामिनेशन हॉल के अंदर बैठा हो, 3 घंटे में पेपर ख़त्म हो जाएगा। वो उस हॉल के अंदर आए और हॉल के अंदर लगी हुई तस्वीरों को देखने में मशगूल हो जाए, 3 घंटे तक तस्वीरें देखता रहे, और 3 घंटे बाद जब उससे पेपर लेने का वक्त आए तो अचानक उसे याद आए कि मैं इम्तिहान में आया। अब सिर्फ एक हसरत रह गई। हमारे रब की मिसाल ऐसी है, हम लोग 65-70 साल आगे पीछे इस दुनिया के अंदर आए, हमारा हदफ उस मकसद को हासिल करना है, बाकी सब खेल कूद है। खुदा न करे हमारा खेल कूद में मशगूल हो गए, ये वक्त खत्म हो जाएगा। और मौला को वो कौल हमारे सामने हमेशा रहना चाहिए, फरमाते हैं अन्नास व नियामुन इज़ा मातू तबरू, लोग सो रहे हैं जब मरेंगे तो जागते हैं। खुदा न करे हमको लोग ना बने कि जो सो रहे हों और जब मौत आए तो अचानक जाते हैं। पहले से जाते ही अपने हदफ को देखना शुरू कर दीजिए, उस तरफ बढ़ने की कोशिश कर लीजिए। उस हदफ तक पहुँचने के बहुत सारे रास्ते हैं, खासकर आज की दुनिया में। आज की दुनिया की जो मुझे अब तक एहसास होता है, मैं इस दुनिया के अंदर ज़िंदगी गुजारा हूँ, लेकिन कोई मुश्किल उठानी पड़ती है, आपको उठानी पड़ती है। जो मुझे समझ में आया अहम तरीन मुश्किल में से एक मुश्किल ये है कि जो दीन पर खालिस होकर चले वो इस दुनिया में बेवकूफ़ है। सख्त तरीन मुश्किल यहाँ की है, बाकी सब तहमुल करने के काबिल है। कि मिसाल के तौर पर आप दीन में चलेंगे मुश्किल आएगी, चलो मुश्किल जिस्मानी आए इंसान बर्दाश्त करें। सबसे बड़ी मुश्किल है वो ये कि आप दीन पर अमल करेंगे, आप अकलमंद हैं, आप बेवकूफ़ नहीं हैं, दुनिया आपको बेवकूफ़ कहेंगे। आप दीन पर अमल करेंगे, जो खुदा के मुकाबले में फिस्क व फुजूर करेगा उसे इज्जत मिलेगी, आपको इज्जत नहीं मिलेगी। जो फिस्क व फुजूर करेगा उसे शोहरत मिलेगी, आपको शोहरत नहीं मिलेगी। आप अहमक भी कहलाएंगे, इज्जत से भी महरूम होंगे, कमजोर भी रहेंगे। और हमारा रिवायत मौजूद है कि जो आखिरी दौर में इस पे सब्र कर ले वो मोमिन होगा। इस पे सब्र करना मुश्किल है। इंसान गुरबत पे सब्र कर सकता है, अहमक कहलाए इस पे सब्र नहीं कर पाता। और ये आपके सामने चैलेंज है, इस वक्त का जो सबसे बड़ा चैलेंज है ये चैलेंज है। क्योंकि हम लोग दुनिया को देखने लगते हैं और वहां पर जब देखते हैं तो वहां दास्तान कुछ और चल रही है, वहां भाग दौड़ी कुछ और है। जैसे अभी आप यहाँ पे बैठे हुए हैं, अब आप यहाँ तशरीफ फरमाए हैं, अभी आपके सामने खुदा का जिक्र है, अल्लाह के नबी का जिक्र है, अहले बैत अलैहिस्सलाम का नाम है, थोड़ी बहुत तालीमात का तज़किरा हो रहा है। यहाँ दौड़ कुछ और है, थोड़ा सा यहाँ से बाहर निकल जाएगी, वहाँ जल कुछ और है, वहाँ मैदान कुछ और है। दोनों में बिल्कुल तजाद है, बिल्कुल तजाद। और ये मेरे और आपके असली जान गए तो हम इंशाअल्लाह अल्लाह की दिली तौफीक के नतीजे में अपने दीन को समझने की कोशिश करेंगे, ताकि इंशाअल्लाह उसके दीन पर अमल करते हुए इस सब दौर को गुजार लें और इंशाअल्लाह कामयाबी और नुसरत हासिल करें। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। दरअसल का कानून यूं तो हर इंसानी माशरे के अंदर ये कानून मौजूद है, यानी दुनिया में शायद कोई माशरा ऐसा होगा जहाँ पर ऐसा हो कि जैसे ही कोई बंदा मरेगा उसकी सारी दौलत उससे छीन कर, मिसाल के तौर पर उसके इख्तियार से निकाल कर, मसलन सब की सब हुकूमत के पास चली जाए, सब की सब उसके वर्षा से जुदा कर दी जाए। मेरा नहीं ख्याल दुनिया के अंदर कोई माशरा ऐसा माशरा होगा। जो रूटीन है चाहे कुफर में हो, चाहे इस्लाम के अंदर हो, चाहे मोमिनों में गैर मोमिनी हो, सब के अंदर विरासत का कुछ ना कुछ कानून मौजूद है। बस विरासत के उसूल को सब कबूल करते हैं कि एक आदमी अपनी ज़िंदगी के अंदर मेहनत करता है या किसी भी तरीके से कुछ पैसे को कमाता है, उसका इख्तियार उस दौलत में से हटाया नहीं जा सकता हत्ता उसकी मौत के बाद। इस उसूल को सब कबूल करते हैं, लेकिन मुश्किल यहाँ पर यह है कि जब आप विरासत की बात करते हैं तो विरासत का हदफ क्या बनाना चाहते हैं, मकसद क्या बनाना चाहते हैं। विरासत बनाना इसके कुफर में भी है, दुनिया परस्तों के अंदर भी है, दीन ने भी विरासत की बात मशहूर तरीन केसेस में से एक केस यही विरासत का केस होता होगा कि जो अदालतों के अंदर मशहूर तरीन केसेस में से एक केस है। तो हमें देखना होगा कि इसकी बुनियाद कहाँ से हासिल हो रही है, लोग क्यों इसके अंदर मुबतला होते हैं। तो हम पहले दुनिया के अंदर विरासत के कानून को देख लेते हैं, उसके राज क्या है, उसके उसूल क्या है, और उसके बाद उसका मुखायसा कर लेते हैं। हम खुलासे के तौर पर कह सकते हैं कि ये जितने भी झगड़े होंगे सिर्फ एक बुनियाद पर होंगे। हमने विरासत को नहीं समझा, हमने दुनियादारों की तरह विरासत को देखा होगा। अगर ऐसा ना देखते तो फिर विरासत पर कोई ना झगड़ता, किसी सूरत में झगड़ा होना ही चाहिए था। इसको जरा सा देख लेते हैं, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। ये जो दुनिया परस्त हैं इनके नज़दीक खुदा की कोई हैसियत नहीं है, इनके निज़ाम में खुदा नहीं है। जब इनके निज़ाम में खुदा नहीं है तो जो कुछ है वो इंसान है, हर चीज़ इंसान के ऊपर। जब इंसान के ऊपर है तो इंसान मालिक है, और दीन इस्लाम के अंदर इंसान मालिक नहीं है, इंसान अमानतदार है। जो अहम तरीन फर्क दौलत को देखने में है और दौलत से मुलाकात तमाम मसाइल को देखने में है वो ये कि दुनिया परस्ती में इंसान मालिक है, खुदा परस्ती में खुदा मालिक है, हम अमानतदार हैं। अच्छा, जब इंसान मालिक होता है तो उसको हर किस्म का कानूनी इख्तियार हासिल होता है अपनी मालिकियत में तजावुज़ करने का, उसके पास सारा इख्तियार है। मिसाल के तौर पर अगर फ़र्ज़ कीजिए मेरे पास कुछ दौलत है, मैं मगरबी किसी मुल्क के अंदर रह रहा हूँ और मैं अपनी सारी दौलत उठाकर पानी में बहाने की कोशिश करूँ तो क्या दुनिया की कोई हुकूमत मुझे रोक सकती है? नहीं, मुझे ये इजाज़त है। मुझे फ़र्ज़ कीजिए मैंने अपनी सारी दौलत जमा की, कूड़े के ढेर में रखा और उसको आग लगा दी, क्या अमेरिका, यूरोप, दुनिया का कोई निज़ाम इस काम से मुझे रोक सकता है? इसलिए नहीं रोक सकता, मुझे इसकी इजाज़त है। क्यों इजाज़त है? कहते हैं आप दौलत के मालिक हैं, अपनी दौलत के साथ जो कुछ करना चाहें आपका इख्तियार है। मैं घर बनवाऊँ, मसलन 10 मिलियन डॉलर का घर बनवाया मैंने, कल उसको आग लगा दूँ, मैं कर सकता हूँ। जो अहम तरीन फ़र्क है वो यहाँ पर है, दीन इस्लाम में आप 10 रुपये भी खुदा की मर्ज़ी के बगैर ज़ाया नहीं कर सकते, ये इसराफ़ है, खुदा तआला पसंद नहीं करेगा। दुनियावी निज़ाम के अंदर आप 100 आदमियों का खाना खरीदिए, ना खाएं, यूं ही सजा के रखें और उसको सड़ा दें, कोई दुनिया का मुल्क आपको हाथ नहीं लगा सकता। अब सही पूछ सकता कि आपने काम क्यों किया? दीन इस्लाम के अंदर आप एक आदमी का खाना मंगवाएं और उसको सड़ा दें, फेंक दें, इस पर सवाल उठा, क्यों जाया किया? अच्छा, अब दुनिया के निज़ाम में मेरा सादा सा जवाब ये होता है मैंने कमाया है, मैं मालिक हूँ। अल्लाह के निज़ाम में सादा सा जवाब ये होता है न तुमने कमाया है न तुम मालिक हो, खुदा ने दिया है और वही मालिक है। मैं कौन हूँ? तुम अमानतदार हो, सिर्फ अमानतदार, इससे ज़्यादा कोई हैसियत नहीं। ज्यादा मैं देखा करता था बस हमारे तालिबे दोस्त अहबाब अपनी किताबों पर नाम नहीं लिखते थे, अपनी किताबों पर नाम नहीं लिखते थे, किताब पे लिखा होता था। बस हम लोग किताब खोलते थे तो यहाँ पे लिखा हुआ होता था, बाद लोग लो नाम लिखते थे तो उनकी किताब में लिखा होता था होल मालिक व अनल अमीन, वो मालिक है और मैं फलां आदमी अमानतदार हूँ। किताब पर भी नाम लिखने में एहतियात करते थे कि कहीं मालिकियत का तसव्वुर ना आ जाए मेरे जहन के अंदर। दुनियावी निज़ाम के अंदर मैं दौलत का मालिक हूँ, जो चाहूँ कर सकता हूँ, मरने के बाद सारी दौलत एक कुत्ते को दे दूँ मेरी मर्जी। अमेरिका में हुआ है, कई दफ़ा उल्टे सीधे केसेस हुए, एक आदमी ने अपनी सारी दौलत एक चमगादड़ के नाम कर दी, सारी दौलत एक कुत्ते के नाम कर दी, और दूसरे इंसान मौजूद थे उसके अतराफ में, कहा नहीं मैं इस कुत्ते को दे रहा हूँ, क्यों? मुझे अपने से सबसे वफादार ये कुत्ता ही लगता है, मैं दे दूँ। वहाँ पर सब ये काम हो सकते हैं विरासत के अंदर, क्यों भाई? वो कहते हैं मैं मालिक हूँ, मेरा इख्तियार है, हुकूमत भी नहीं रोकती, सियासत मेरी ऐसा ही है, खैर मेरा टॉपिक नहीं है। बस उनके निज़ाम के अंदर इंसान मालिक होता है, मालिक को इख्तियार होता है जो करना चाहे करे, चाहे किसी जानवर को दे दे। दूसरा मसला ये है कि उनके यहाँ कानून यूं बताता है, कहता है अगर हमने विरासत में इंसान को पाबंद किया कि तुम इतने कमाओ और उसके बाद हुकूमत की मर्जी चलेगी, तो इंसान के अंदर दौलत कमाने की हिर्स नहीं आएगी। वो कहते हैं इंसान के अंदर दौलत कमाने का जज्बा आता ही उस वक्त है जब उसको ये बताओ कि ये मेरा है, और अगर ये बताओ कि नहीं एंड में मेरा नहीं होगा, किसी और के हाथ में चला जाएगा, तो कहते हैं फिर इंसान के अंदर दौलत कमाने का जज्बा ही नहीं आता। वो सारे दौलत कमाने की मेहनत किसके ऊपर करार दे रहे हैं? हिर्स के ऊपर, लालच के ऊपर। कहते हैं इंसान के अंदर दौलत की लालच बनती उस वक्त है जब उसको ये पता हो ये मेरी है, मर भी ना हो तो मेरे हाथ में है, इख्तियार मेरे हाथ में है। अच्छा, इस्लाम क्या कहता है? इस्लाम कहता है तुम लालच की खातिर दौलत कमाओ तो दुनियादारी है, दुनिया परस्ती है, तो फिर दौलत किस लिए कमानी है? खुदा का फरमान है आखिरत बनाने के लिए दौलत कमाओ। वो दुनिया को भी आखिरत के पुल के सिवा कुछ नहीं देखता है। बस ये निज़ाम के दो बड़े फर्क हो गए, कुफर के निज़ाम के अंदर, दुनिया परस्तों के निज़ाम के अंदर इंसान मालिक है, जो चाहे करे, दौलत कमाता है अपनी लालच को पूरा करने के लिए, अपनी लज्जतों और ख्वाहिशात को हासिल करने के लिए, दीन के अंदर इसकी मुखालफत है। तीसरी बात है, अच्छा ये तीसरी बात थोड़ी सी पेचीदा है, इकोनॉमिक्स के अंदर, दुनिया परस्तों की इकोनॉमिक्स के अंदर ये उसूल है कि जितनी दौलत जमा रहेगी सरमायाकारी बढ़ेगी, और जितनी दौलत फैल जाएगी सरमायाकारी घटेगी। इस उसूल को वो यूँ कहते हैं, कहते हैं फर्ज करें आपके पास 200 रुपए हैं और आपके पास 100 बंदे हैं और आपने अदल से तकसीम कर दिया तो हर एक को 2 रुपए मिले। अब इस 2 रुपए में सरमायाकारी नहीं हो सकती, तो कहते हैं 50 रुपए तो 200 बंदों में तकसीम करो, आप सबको 8 आने दे दो, 150 रुपए सिर्फ 20% को दो, इससे क्या फायदा होगा? कहते हैं वो 20% के पास इतनी दौलत आएगी जिससे वो कारखाने लगा देंगे, जिससे वो सरमायाकारी करेंगे। तो कहते हैं दौलत की तकसीम आदिलाना होना गलत है, दौलत की तकसीम जालिमाना होना जरूरी है, ये दुनिया परस्तों का कानून है। ठीक है, इसको मैं थोड़ा सा अपनी जमना डांस करता हूँ, गुरु भेजेगा मोहम्मद वाले का निजाम बनाए हैं, उनने अपने जुल्म की बेजाहिर बहुत इंटेलेक्चुअल तफसीर की हुई है, आलिमाना तफसीर की हुई है, तो उन्होंने पैसे के मामले में जुल्म की एक आलिमाना तफसीर तफसीर की है। वो क्या तफसीर है? कहा पैसे के मामले में जुल्म करो, अच्छी तरह मत फैलाओ। क्यों? कहते हैं अगर अच्छी तरह फैलाओगे तो गरीब लोग तो अपना पेट भरेंगे, पहले से भूखा होगा, दो पैसे हाथ में भी आएंगे तो पेट भरेगा, पहले पेट कपड़े कम थे एक कपड़े और खरीद लेगा। तो कहते हैं पैसे गरीबों में तकसीम मत करो, पैसे फिर कहाँ तकसीम करो? कहते हैं पैसे उन लोगों में तकसीम करो जिनकी पहले से ज़रूरतें पूरी हो चुकी हैं, उमरा के तबके में, जो उमरा के तबके में पैसे तकसीम करेंगे तो क्या होगा? वो कहते हैं उनकी ज़रूरतें पहले से पूरी हुई नहीं है, वो लोग सरमायाकारी करेंगे, कारखाने लगाएंगे, जब कारखाने लगाएंगे तो वो जो आपका गरीब है उसको जॉब मिल जाएगी, जब जॉब मिल जाएगी तो उसके घर का खर्चा चल जाएगा। सही है, आपको ये तफसीर अच्छी लगेगी, आपको ये तफसीर बहुत अच्छी लगेगी, बेजाहिर अच्छी लग रही है कि भाई उसमें तो 2 रुपये आपने दे दिए, वो पेट भर लेगा, इक्तिसाद का पहिया कैसे चलेगा? जुल्म करो, एक तबके को ज्यादा दे दो, बाकी को कुछ मत दो, जिसको ज्यादा दोगे वो कारखाने लगाएगा, कारखाने लगाएगा तो ये जो गरीब है इसको भी मिल जाएगा। सही है, अब बेजाहिर तो बहुत अच्छा लग रहा है, लेकिन एक और मसला है वो ये कि जब आप उस जालिमाना निज़ाम के तहत उमरा को दे देते हैं तो सवाल ये है कि क्या वो गरीबों की मसलहत के लिए लगाते हैं क्या, या वो पैसे को लूटने की कोशिश कर रहे होते हैं? जब वो सरमायाकारी कर भी देते हैं तो क्या गरीब को उसका हक दे देते हैं क्या? अगर ऐसा होता तो कम अज कम 50 साल से अफ़गान तहदा जैसे इदारे ने कबूल किया है कि दुनिया की 80% दौलत सिर्फ 20% लोगों के हाथ में है, अफ़गान मुतहदा जैसे इदारे ने कबूल किया हुआ है। دنیا کی 80% دولت 20% لوگوں کے ہاتھ میں ہے, اور 20% دولت کے اوپر 80% لوگ پل رہے ہیں. یہ ظالمانہ نظام 50 سال سے اوپر سے بنا ہوا ہے. تو کیا گزشتہ 50 سال میں اقتصاد کا پہیہ چلا ہے؟ نہیں چلا. کیا ہوا؟ وہ جو 80% دولت 20% لوگوں کے ہاتھ میں تھی, اب 85% دولت 15% کے ہاتھ میں ہے. اس کا مطلب ہے وہ جو تفسیر کہہ رہی تھی کہ ایک حصے کو پیسہ دیتے چلے جاؤ, وہ سرمایہ کاری کریں گے, اقتصاد کا پہیہ چلے گا, لوگوں کے اندر دولت تقسیم ہو جائے گی, یہ صرف جھوٹ ہے. کام کیا ہوتا ہے؟ جب آپ ایک حصے کو دیتے ہیں, اس کے نتیجے میں وہ حصہ اور طاقتور ہو جاتا ہے, وہ اور زیادہ ظلم کرتا ہے, اور زیادہ ظلم کرنے کے نتیجے میں جو اور کہیں حصوں میں پیسہ کچھ موجود ہوتا ہے اس کو بھی اپنے اندر سمیٹ لیتا ہے. بس ظلم کرنے سے عدل نہیں پھیلتا ہے, ظلم کرنے سے مزید ظلم پھیلتا ہے. مادی دنیا کے اندر وراثت ظلم کا ایک حصہ ہے, وراثت ظلم کا ایک حصہ ہے. کیا طریقہ کار ہے؟ طریقہ کار یہ ہے کہ ایک خاندان نے کسی ایک یا دو نسل کے اندر بہت بڑی دولت کما لی ہے. اب مغربی جو دنیا اصل نظام ہے, اس کی ذمہ داری ہے کہ اس دولت کی حفاظت کرے, اس کو تقسیم نہ ہونے دے. کیوں؟ وہ نظام بنایا انہی خاندانوں نے. مثلاً اگر تین بڑے خاندانوں کو میں یوں ہی انگلیوں پر گنوں تو ہم راکی فیلر فیملی کہیں گے, راڈ شیلڈ فیملی کہیں گے, اسی طریقے سے دوسری کارنگی فیملی کہیں گے. ان لوگوں کی چھٹی نسلیں ہیں اس وقت, جو مغربی ممالک کے رؤسا کی نسلیں ہیں. یہ لوگ 6 نسلوں سے کمائے بیٹھے ہیں, اور وہ کمائی اسی طرح ان کے خاندانوں میں 6 نسلوں سے منتقل ہو رہی ہے. تو کیا عدل پھیل گیا اس سے؟ نہیں, عدل نہیں پھیلا ہے, مزید ظلم ہوا ہے. پاکستان ہمارے سامنے ہے کہ پاکستان میں ایک زمانے میں, ایوب خان کے زمانے میں سروے ہوا تھا, اور یہاں مشہور تھا کہ یہاں 22 خاندان ہیں جو بڑے خاندان ہیں, اور اب جو جدید سروے ہوئے تو کہتے ہیں ان 22 میں سے بھی 16 رہ گئے ہیں, کچھ خاندان بدلے ہیں, کچھ جو 22 کا حصہ تھے وہ باہر چلے گئے, کچھ نئے خاندان اندر آ گئے, لیکن 16 رہ گئے. تو یہ ہمیشہ سے ظلم کے اندر ہے, اسلام اسے قبول نہیں کرتا. اسلام کہتا ہے عدل کرو. اچھا, میں وہ اقتصادی جواب بھی دیتا چلوں کہ وہ لوگ یہ کہہ رہے تھے کہ عدل کرو گے تو پیسہ تقسیم ہو جائے گا, اقتصاد کا پہیہ نہیں چلے گا. ظلم کرو تاکہ وہ فیملیز دوبارہ انویسٹ کریں گی اور اقتصاد کا پہیہ چلے گا. اسلام کہتا ہے ضرورتوں کو پورا کرو, جب ضرورتوں کو پورا کرو گے تو وہ پہلے جو کام نہیں کر رہے تھے وہ کام کرنا شروع کریں گے, وہ بھی اقتصاد کا حصہ بنیں گے, اور جب وہ کروڑوں لوگ اقتصاد کا حصہ بنیں گے تو اقتصاد کا پہیہ کہیں تیزی سے چلے گا. اب دنیا کے اندر یہ تمام باتیں آہستہ آہستہ قبول ہو رہی ہیں. یہ بھی وراثت کا نظام بھی اسی نظام کا حصہ ہے. مغربی دنیا کے اندر وراثت یہ ہے کہ ایک خاندان کے اندر پیسہ محدود رہے, اور اسلام کے اندر وراثت یہ ہے کہ یہ خاندانوں کے اندر تقسیم ہو اور انشاءاللہ پھیلنے کی کوشش کرے. تو تھوڑا سا میں نے مقایسہ آپ کی خدمت میں کر دیا. اب میں اسلام کے الہی نظام کی طرف آتا ہوں کہ وراثت کا جو الہی نظام ہے وہ ہم سے کیا کہہ رہا ہے. درود بھیجے گا محمد والے محمد. کچھ باتیں میں نے آپ کی خدمت میں مقایسے کے دوران عرض کر دیں, اب میں علیحدہ سے بھی ایک دو باتیں عرض کر دوں تاکہ ان اصولوں کو ہم واضح کر سکیں. پہلا اصول جو میں نے پہلی بات میں عرض کیا مقایسے میں, وہ یہ کہ مالک ہم نہیں ہیں, مالک خدا ہے. آپ قرآن کریم میں غور فرمائیے گا, ہم لوگ بعض اوقات نعوذ باللہ خدا متعال کے دین کو ایسا سمجھنے لگتے ہیں جیسے نعوذ باللہ تعالیٰ خدا متعال کا دین ہم سے کچھ مانگ رہا ہے. کہ مثلا خدا تعالیٰ کہتا ہے قوم سے نکالو, تو ہم سمجھتے ہیں جیسے خدا کا دین ہمارے سامنے ہاتھ پھیلائے کھڑا ہے فقیروں کی طرح نعوذ باللہ, اور ہم سے مانگ رہا ہے. خدا کے دین نے کبھی یہ کام نہیں کیا. قرآن کریم نے جہاں کہا ہے دو, اس کے ساتھ ایک جملہ کہا ہے, وہ جو ہم نے دیا ہے اس میں سے دو. انفقوا مما رزقناکم, جو ہم نے تمہیں رزق میں دیا ہے اس میں سے دو. یعنی پہلے کیا کہنا چاہ رہا ہے؟ یہ کہنا چاہ رہا ہے کہ نہ سوچنا ہو جو تمہارے ہاتھ میں وہ تمہارا ہے, یہ تمہارے باپ کا ہے, یہ کسی کا نہیں, یہ اللہ کا ہے. جو ہم نے تمہیں رزق میں سے دیا ہے اس میں سے دو. یہ خدا نے متعلق ہمیشہ کی مسئلہ ہے. بس پہلے تو وہ ہماری اس خام خیالی کو دور کرنا چاہتا ہے کہ یہ ہمارا ہے، فرماتا نہیں تمہارا نہیں ہے، یہ اللہ کا ہے، اللہ کی دی ہوئی طاقت سے تم نے کمایا ہے۔ اور جیسے ہی کوئی بندہ کہے کہ یہ میرا ہے، در حقیقت یہ قارونیت ہے، یہ قارونیت ہے۔ آپ حضرت موسیٰ علیہ السلام اور قارون کے درمیان ہونے والا مکالمہ دیکھیے قرآن کریم میں، جب اس سے کہا گیا کہ اللہ کی راہ میں خرچ کرو تو اس نے کہا کہ جو میں نے کمایا ہے اپنی صلاحیت سے اس میں سے خرچ کروں، اور اللہ کے دین نے فوراً کہا کہ نہیں تو نے نہیں کمایا ہے، یہ صلاحیت ہم نے تجھے دی تھی، یہ طاقت ہم نے تجھے دی تھی۔ یہ بنیادی ترین فرق ہے۔ احسان محترم میں ذرا سا رک کر آپ کی خدمت میں عرض کروں، ہم اور آپ یہاں کیوں بیٹھتے ہیں؟ اگر صرف وقت گزارنے کے لیے بیٹھ رہے ہیں تو خدا ظلم کر رہے ہیں، میں بھی ظلم کروں گا، آپ بھی ظلم کریں۔ اگر ہدف یہ ہو کہ ہم اپنی اصلاح چاہتے ہیں تب صحیح ہے، ورنہ اس گھنٹے کے لیے بھی خدا کے سامنے جواب دینا پڑے گا، اس کے لیے بھی جواب دینا پڑے گا۔ اور اگر اصلاح چاہتے ہیں تو پھر اپنے اوپر گرفت کریں۔ مثلا میں نے ابھی آپ کی خدمت میں ایک جملہ عرض کیا، میں نہیں چاہتا ضائع ہو جائے۔ دیکھیے گا کبھی آپ کا نفس آپ سے یہ تو نہیں کہتا یہ میرا ہے، میں اللہ کے دین کے لیے کیوں دوں؟ اگر یہ کہتا ہے، واللہ عرض کر رہا ہوں یہ فکر قارونیت ہے۔ شیطان مجھے اور آپ کو نہیں بتائے گا کہ وہ ہمیں قارونیت اور فرعونیت سکھا رہا ہے، وہ ہمیں نہیں بتائے گا۔ کیوں؟ ہمیں کم سے کم قرآن کریم کی روشنی میں قارون اور فرعون کے نام پتہ چل گئے ہیں۔ اگر کوئی مجھ سے کہے تم فرعون بنو گے، میں فوراً کہوں گا نہیں، فرعون نہیں بننا چاہتا۔ کیوں؟ مجھے پتا ہے فرعون کا انجام بہت برا ہوا ہے۔ لیکن شیطان مجھے فرعونیت سکھا دے گا بغیر فرعون کا نام لیے۔ کوئی مجھ سے کہے گا تم قارون بنو گے، میں کہوں گا نعوذ باللہ، مجھے ایسی دولت نہیں چاہیے جس سے میں قارون بن جاؤں۔ تو شیطان کیا کرے گا؟ چونکہ میں نے قارون کا نام سیکھ لیا ہے قرآن سے، تو مجھے قارون کا نام نہیں سکھائے گا، قارونیت سکھا دے گا۔ اب ہمیں کیا کرنا ہوتا ہے؟ اپنے اندر فرعونیت، قارونیت، حامانیت کی جڑیں ڈھونڈنی ہوتی ہیں کہ کہیں ایسا نہ ہو وہ نام تو نہیں ہے، میرا نام زیدی ہے لیکن فکر قارون کی ہو، میرا نام زیدی ہے لیکن فکر فرعون کی ہو، نعوذ باللہ تعالیٰ۔ یہ ہمیں ڈھونڈنا پڑتا ہے، اور خدا تعالیٰ نے اسی خاطر یہ واقعات سنائے سارے ہمیں، یہ خدا نے بتایا اسی لیے ہی ہے، ورنہ قرآن کریم تاریخ کی کتاب نہیں ہے۔ کیوں خدا تعالیٰ نے قارون کا ذکر، فرعون کا ذکر قرآن کریم میں اتنا کیا ہے جبکہ تاریخ اس کا سکھانا ہدف ہی نہیں ہے؟ ہدف کیا ہے؟ اپنے اندر تلاش کرو کہیں تم اس راستے پہ نہ چل نکلے ہو۔ لہذا میں آپ کی خدمت میں عرض کروں گا، اگر خدا نہ کرے آپ کا اور میرا ذہن کسی موقع پر یہ کہے یہ دولت میری ہے، میں اپنی مرضی سے خرچ کروں گا، اس کا مطلب ہے آپ قارونیت کے راستے پہ چل نکلے۔ کم سے کم کیا ہوا ہے؟ قارون کی فکر نے میری شخصیت کے اندر جڑ پکڑ لی ہے، مجھے جڑ نکالنی پڑے گی۔ اس کا اپنے اندر جائزہ لیتے رہیے کہ میں اور آپ امانت دار رہیں، مالک نہ بنے کبھی۔ بس اللہ کے دین میں کیا ہے؟ میں مالک ہوں، میں نے تمہیں دیا ہے، تمہاری زندگی میں بھی تمہاری مرضی نہیں چلے گی، تمہاری موت کے بعد تو یقیناً میری مرضی چلے گی۔ یہ وراثت کا خواب خدا نے کہا فرماتا ہے تمہاری زندگی میں تمہیں اختیار نہیں، تم اپنے پیسے کو ضائع کرو، بلا وزن کوئی کام کرو، بے مقصد کوئی کام کرو، اختیار نہیں ہے۔ کبھی اسراف کا حکم آتا ہے، کبھی حرام و حلال کے ذریعے سے روک لیتا ہے، موت کے بعد تو کہتا ہے یقیناً تمہارے ہاتھ میں اختیار نہیں ہے، ہم طے کریں گے کہ تمہاری دولت کو کہاں جانا ہے۔ دوسرا مسئلہ یہ ہے کہ اسلام دولت کے جمع ہونے کے انتہائی خلاف ہے، تمرکز کو پسند نہیں کرتا، دولت کی کنسنٹریشن کو ایک جگہ پائل اپ ہوتی رہے، جمع ہوتی رہے، ڈھیر لگتا رہے، اس کو پسند نہیں کرتا۔ قرآن کریم میں ارشاد فرماتا ہے لِكَيْ لَا يَكُونَ دُولَةً بَيْنَ الْأَغْنِيَاءِ مِنْكُمْ، یہ ہم نے دولت کو تقسیم کا نظام دیا ہے تاکہ دولت تمہارے امیروں کے درمیان جمع نہ ہو جائے۔ خدا دولت کے جمع ہونے کو نقصان دہ سمجھتا ہے، وہ چاہتا ہے دولت تقسیم ہوتی رہے۔ یہ مثلا اس کی بہت سادہ سی مثال یہ ہے کہ جیسے مثال کے طور پر آپ کے پورے بدن میں خون دوڑ رہا ہے، لیکن اگر آپ اپنی انگلی کو یہاں پر بند کر لیں، یہاں پہ کوئی رسی کے ذریعے سے اس کو باندھ دیں دھاگے کے ذریعے سے، اور خون یہاں رکنا شروع ہو جائے، یہ خون فاسد ہے، اس خون کے اثرات بہت برے ہیں۔ आपका एक जिस्म काटना पड़ जाएगा अगर लंबी मुद्दत तक बंद रहे। दौलत की तकसीम को भी खुदा ऐसे ही देखता है। अगर दौलत का अंबार लगे, एक जगह जमा रहे, एक ही खानदान, एक ही शाख उससे मुसलसल इस्तेफादा करे, ये खुदा को पसंद नहीं है। खुदा दौलत को घूमता हुआ देखना चाहता है। फरमाता है लिकैला यकून दौलतन बैनल अग्नियाय मिनकुम, ताकि दौलत तुम्हारे उमरा के दरमियान जमा ना हो। मौला अमीर मोमिन का सरी कौल है, दुरूद भेजेगा मौला की ज़ात पर, जहां कहीं दौलत का अंबार लगा देखो, समझ जाओ किसी मजलूम का हक मारा गया है। जहां कहीं दौलत का ढेर लगा देखो, मूव नहीं कर रही है, एक जगह पड़ी हुई है, इसका कोई फायदा नहीं है, इसकी माशरे के अंदर कोई आउटपुट नहीं है, कोई एफिशिएंसी नहीं है, प्रोडक्टिविटी नहीं है, दौलत पड़ी हुई है ऐसे ही, फरमाते हैं समझ जाओ कि किसी मजलूम का हक मारा गया है। इस्लाम चाहता है दौलत सर्कुलेट करें, और ये कि इस्लाम ने औरत के लिए भी, जैसे कि अभी उन्होंने फरमाया, बच्चियों के लिए भी रखा है, जबकि बच्चियां दूसरे ख़ानदानों के अंदर ब्याह दी जाएंगी और दौलत उस ख़ानदान से निकल जाएगी, तो मुमकिन है कोई एतराज़ करे कि इस तरह तो दौलत तकसीम होती चली जाएगी। यही हदफ है, खुदा का हदफ भी यही है, नहीं चाहता दौलत एक जगह सिमटी रहे, चाहता है दौलत सर्कुलेट करे। अच्छा, क्यों दौलत के इज्तिमा के ख़िलाफ़ है? बहुत सादा सी बात है, ये दौलत ज़्यादातर ताकत लाती है और ताकत ज़्यादातर फसाद का सबब है। खुदा नंदा फरमाता है कि इन्नल इंसान लयतगा अर्रा मुस्तगना, इंसान तुग्यान करता है, बगावत करता है जब अपने आप को बेनियाज पाता है। तो आपने कितने ही लोगों को ऐसा देखा होगा जो अपनी दौलत के ज़रिए से कुछ ताकत हासिल करते हैं, उस ताकत के ज़रिए से अपने आप को दूसरों से बेनियाज कर लेते हैं, और जब अपने अंदर बेनियाजी का एहसास करते हैं तो फिर तुग्यान और बगावत दिखाते हैं। खुदा का इस सारे निज़ाम के खिलाफ है, खुदा दौलत की तकसीम को चाहता है। एक और मसला जो विरासत इस्लाम के अंदर है वो ये कि खुदा सिला रहम को अहमियत देता है, चाहता है मौत के बाद भी सिला रहम का दरबार खुला रहे, नहीं चाहता सिला रहम बंद हो जाए, मौत के बाद भी चाहता है कि इसमें तकसीम दर तकसीम हो, और इंसान के अतराफ़ में जो दूसरे इंसान ज़िंदगी गुजार रहे हैं उनको इस रकम से कुछ मिले। और आखिरी पहलू विरासत का ये है कि अल्लाह का दीन मरने वाले को कार खैर से महरूम नहीं करना चाहता। इस पर गौर फरमाइएगा, अल्लाह का दीन मरने वाले को कार खैर से महरूम नहीं करना चाहता, वो चाहता है इंसान मर जाए उसके पास एक इम्कान हो कि अपने पैसे को किसी ऐसे काम में लगा के जाए जहाँ से उसके लिए कुछ ना कुछ सवाब का दरवाज़ा चलता रहे, कोई ना कोई सवाब का काम होता रहे। ये इस्लाम के बुनियादी उसूल और वो मादी दुनिया के बुनियादी उसूल। अब मैं चंद रिवायात आपकी खिदमत में अर्ज़ करना चाहता हूँ जो मैं पहले भी मुख्तलिफ मुनासबतों से आपकी खिदमत में अर्ज़ करता रहा हूँ, लेकिन चूँकि आज विरासत का उनवान है और ये रिवायात विरासत के उनवान से इंतहाई मौजू हैं, ज़्यादा मैं इन रिवायात को कुछ तकरार करते हुए दोबारा आपकी खिदमत में अर्ज़ करता हूँ। दुरुस्त भेजेगा मोहम्मद वाले मोहम्मद। इन रिवायात का मकसद ये है कि हमें और आपको एक ओरिएंटेशन मिले, एक जहत मिले कि हमें इस मामले को किस जहत से देखना है। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। ये जो कुर्सियाँ बिछाने की मसलियात है ये सब आपके सामने हैं, अगर पहले से बिछा देते हैं तो आप में से ज़्यादातर लोग देर से आते हैं, सारी कुर्सियाँ खाली पड़ी भी नज़र आती हैं जो अच्छा नहीं लगता, तो ये इंतज़ार करते हैं कि आप लोग जब भी अपनी सुकूलत से सहूलत से तशरीफ़ लाएं उस वक्त ही कुर्सियाँ बिछाना शुरू करें। अगर आप तशरीफ़ ना लाएं तो कुर्सियाँ नहीं बिछाएंगे फिर, लेकिन अगर आप लुत्फ फरमाएं और वक्त पर तशरीफ़ ले आएँ तो ये कुर्सियाँ पहले से बिछी भी होंगी, आप उनके तशरीफ़ फरमा होंगे और ये जो शोर कुर्सियाँ बिछाने की वजह से हो रहा है उससे हम बच जाएंगे, और इसमें कोई गलती इनकी नहीं है। उसकी वजह ये कि ये हॉल है ये नहीं कर पाएंगे, ये अंडरग्राउंड बेसमेंट है, बेसमेंट की खासियतों में से एक खासियत ये होती है कि यहाँ टक की आवाज़ भी गूंजती है, ठीक है। तो ये बेचारे लाख जद्दोजहद करें, ये मेटेलिक है, ये कहीं ना कहीं टकराएगा, इसकी आवाज़ निकलेगी। तो आपकी और हमारी मुश्तरका गलती की वजह से ये मुश्किल पेश आ रही है। मुश्तरका गलती क्या है? हम लोग देर से आ रहे हैं, आप वक्त पे तशरीफ लाइए, दीन इस्लाम से सीखने की कोशिश करें। मैं बाज़ोकात एहसास करता हूँ हम लोग मुंतज़र हैं इमाम की तशरीफ आवरी के। मुतमईन रहिएगा इमाम बेनज़मी बर्दाश्त नहीं करेंगे, मैं आपको गारंटी से अर्ज करूँगा। इन इमाम के जद्द अमजद ने वसीयत की थी उसी को बेतकवल्ला व नज़्म अम्र को। आप जिस इमाम के मुंतज़र हैं, इनके जद्द अमजद ने वसीयत की है, मैं तुम्हें वसीयत करता हूँ अल्लाह का तकवा इख्तियार करो, अपने कामों को मुनज़्ज़म करो। ये इमाम अपने जद्द अमजद की वसीयत पर यकीनन अमल करेंगे, हमारी बेनज़मी को बर्दाश्त नहीं करेंगे, हम पे सख्ती भी करेंगे। इससे पहले कि हम असर ज़ुहूर में पहुँच जाएँ, नऊज़ बिल्लाह बेनज़मी के साथ अपने आप को मुनज़्ज़म करें, अपने आप को एक नज़्म ज़ब्त के अंदर ले आएँ, ताकि ख़ानदान अहले बैत की सुन्नतों पर चलना हमारे लिए आसान हो जाए। ऐसी आदतों के साथ इमाम के सामने नहीं पहुंचना चाहिए जिसमें उनके सामने ज़िंदगी गुजारना मुश्किल हो जाए। मसलन अगर हम और आप मुस्तहबात की पैरवी नहीं करेंगे, उन इमाम के सामने खड़े होकर मकरूहात करेंगे तो क्या होगा? उनको बुरा लगेगा। अपनी ज़िंदगी को मुनज़्ज़म कर लें। आप माशाल्लाह दूसरी बहुत सारी जगहों पर मुनज़्ज़म होते होंगे, दीन के मामले में ज़्यादा मुनज़्ज़म हो जाए। दीन अल्लाह का दीन है, बाकी सब कुछ हमारी ज़िंदगी है। दीन के मामले में मुनज़्ज़म हो जाए। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। विरासत के हवाले से जो अहादीस मैंने देखी उनमें खूबसूरत तरीन अहादीस में से ये हदीस है। क़यामत के दिन को यौमुल हसरा तबीर किया जाता है, हसरत जिसको उर्दू में भी हसरत कहते हैं, यानी ऐसी चीज़ की आरजू करना जो अब मुमकिन नहीं है, तो हसरत कर रहा होता है। जब इंसान बीमार होता है तो सेहत याबी की हसरत कर रहा होता है कि खुदा काश मुझे सेहत मिल जाए। क़यामत के दिन को यौमुल हसरत कहते हैं। तो रिवायत में पूछा कि मौलाना सबसे ज़्यादा हसरत कौन करेगा? फरमाए कुछ गुरुओं के नाम लिए, ये गुरु हसरत करेगा, ये हसरत करेगा, ये हसरत करेगा। फरमाए एक गुरु बहुत हसरत करेगा, वो कौन सा होगा? जो हमारे मौजू से मरबूत है। कहा एक आदमी होगा जो ज़िंदगी भर पैसे को सही और गलत हर तरीके से कमाएगा, सारी ज़िंदगी उसमें लगा देगा, हलाल और हराम को भी नहीं देखेगा, बस दौलत जमा करेगा। दौलत जमा करता रहेगा, जब मरेगा खुदा उससे उस दौलत का हिसाब लेगा। ये अपनी दौलत का जवाब नहीं दे पाएगा, इसके लिए हुक्म होगा कि ये जहन्नम में जाए, क्योंकि जो दौलत जमा की थी उसका जवाब नहीं दे सका। इसके मरने के बाद ये दौलत इसके वरसा में तकसीम की जाएगी। वो जो वरसा होंगे वो दीनदार होंगे, वो इस दौलत को अल्लाह की राह में इस्तेमाल करेंगे, उनसे खुदा हिसाब लेगा, वो जवाब दे देंगे, वो जन्नत में जाएंगे। ये आदमी दोजख में जाते हुए देखेगा कि जिस दौलत की खातिर मैं दोजख में गया हूँ, उस दौलत को इस्तेमाल करके मेरे वरसा जन्नत में जा रहे हैं। हसरत करेगा कि काश मैंने ये कर लिया होता। मेरे ख्याल में विरासत के टॉपिक में ये नफीस तरीन रिवायतों में से एक रिवायत है। मैं और आप सारी ज़िंदगी दौलत जमा करें, उस पर हमें कुछ नसीब ना हो सिवाय सवाल के, नऊज़ बिल्लाह अज़ाब के, कि मौला का कौल हमारे सामने है, मा ली बद दुनिया हलाल हु हिसाब व हराम हु इकाब। मुझे दुनिया से क्या सरोकार, इसके हलाल में हिसाब है, इसके हराम में अजाब है। तो मैं सारी ज़िंदगी जद्दोजहद करूँ, जायदाद बनाऊँ, बिजनेसेस खड़े करूँ, दौलत कमाऊँ, मैं मर जाऊँ, मैं इसकी वजह से अजाब उठाऊँ और मेरे वरसा इसको इस्तेमाल करके जन्नत में चले जाए। अच्छा, अगर इससे भी बदतर हो सकता है, वो क्या हो सकता है? वो भी जहन्नम में जाए, गलत काम करें मेरी दौलत से, तो मुझे अपनी दौलत का भी हिसाब देना है और उनके गलत कामों का भी हिसाब देना है। मैं दुगना फंस गया, नाउज़ुबिल्लाह मैंने पैसा कमाया, गलत सही किया, खुदा मुझसे हिसाब लेगा, नहीं हिसाब दे सका, जहन्नम में डाले नाउज़ुबिल्लाह ताला। मेरी औलाद के पास पैसा इतना ढेर आया, वो भी गुमराह हो गए, अब उनकी गुमराही का जवाब भी मुझे देना है कि तुमने इन गुमराहों के लिए पैसा क्यों जमा किया था। ये विरासत के मसले में एक रिवायत।
एक और रिवायत अर्ज करता हूँ, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद।
ये रिवायत मैं मुकर्रा की खिदमत में अर्ज कर चुका हूँ, लेकिन इस मौजू की मुनासबत से इंतहाई मुनासिब रिवायत है। अल्लाह के रसूल को पता चला फला आदमी मर गया है, उसने वसीयत की है कि एक उसका जखीरा रखा है गंदम का, अनाज का, खजूर का, ये अल्लाह की राह में दे दिया जाए, और आपसे दरख्वास्त की है अल्लाह के नबी कि आप तकसीम करें। अल्लाह के नबी ने कहा सही है, तशरीफ ले गए, एक कमरा था जिसके अंदर ये सारी चीज़ें स्टॉक हुई हुई थी, भरी पड़ी थी। अल्लाह के रसूल ने उसे निकाला, गरीब गुरबा फ़ुक़रा में तकसीम कर दिया, फिर इस बात का यकीन करने के लिए कि कुछ ना बचाओ बंदे को भेजा, उससे कहा जाकर कमरे में झाड़ू लगाओ ताकि अगर कोई दाना भी पड़ा है तो वो भी खर्च हो जहाँ उस वसीयत करने वाले ने चाहा था। तो जो बंदा झाड़ू लगाने गया वो वहाँ से आया और अल्लाह के नबी को एक खजूर ला कर दिया, छोटा सा खजूर, और कहा अल्लाह के नबी कमरे में कुछ नहीं मिला है, ये खजूर बची है, इसका क्या करना है, और से सुनिएगा। अल्लाह के नबी ने खजूर हाथ में लिया और कहा कि अगर अपनी ज़िंदगी में ये एक दाना सबका देता तो इस पूरे ज़खीरे से बेहतर था। ये अपनी ज़िंदगी में एक खजूर का दाना दे देता इस ज़खीरे से बेहतर था जो इसने मौत के बाद दिया है। क्यों? ये तो बहुत बड़ा ज़खीरा है। वजह यह है कि इसने उस वक्त दिया है जब इसके किसी काम नहीं आएगा, और जब तक चांस था कि काम आएगा इसने अल्लाह की राह में नहीं दिया। इसका मतलब क्या है? तबीयतन दुनिया परस था। अगर अपनी तबीयत में दुनिया परस ना होता तो क्या करता? अपनी जिंदगी में अल्लाह की राह में दे देता। अपनी जिंदगी में नहीं देता है, मरने के बाद भी लंबी लंबी वसीयतें करके जाता है, मेरे मरने के बाद फला मस्जिद बनवाना, फला काम, फला काम, अच्छा है सवाब मिलेगा, इतना सा अपनी जिंदगी में कर ले। ये दो रिवायतें। तीसरी रिवायत, तीसरी रिवायत में लिखा है कि अल्लाह के नबी को पता चला कि एक आदमी मर गया है, उसके वर्षा रुके और उसके पास पैसा था। अल्लाह के नबी ने कहा इसको ये नहीं करना चाहिए था कि जब दुनिया से जाए तो वर्षा भूखे छोड़ जाए, ये नहीं करना चाहिए था। इसको अपने वर्षा के बारे में कुछ ख्याल करना चाहिए था। बस मैंने तीन रिवायतें आपकी खिदमत में अर्ज़ की, और अभी मैं मौला की सुन्नत से, सीरत से एक और रिवायत अर्ज़ करूँगा। पहली रिवायत जो अर्ज़ की यौम हसरत, एक ये मैं दोहरा इसलिए रहा हूँ ताकि आपके जहन में रह जाए, हसरत वाली रिवायत कि एक आदमी अपने वर्षा को देखता है कि वो जो मेरी दौलत पे कमा के जन्नत में गए, नाउज़ुबिल्लाह खुद मुसीबत में फंस गया। दूसरी रिवायत वो थी जो अल्लाह के नबी ने एक खजूर को देखकर कहा कि ये अपनी ज़िंदगी में देता ये बेहतर था उस ढेर के मुकाबले में जो बात के लिए रखे गया है। तीसरी बात ये थी कि अल्लाह के नबी ने पसंद नहीं किया कि इंसान चला जाए और उसके वर्षा पहली रात भूखे, पसंद नहीं किया अपने वर्षा के लिए इतना छोड़कर जाए कि वो बेयारो मददगार ना रह जाए, उनको कुछ ना कुछ नसीब में मिले। अब एक सुन्नत अमीरुल मोमिनीन से, सीरत अमीरुल मोमिनीन से अर्ज करूँगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। सीरत क्या है इस सिलसिले में, ये मतलब पहले भी शायद कभी आपकी खिदमत में अर्ज हुआ है कि हमारे जहन में ये है कि मौलाना अमीर मोमिनीन इंतहाई गुरबत की ज़िंदगी गुजारते थे और उनके पास दुनियावी चीज़ों में से कुछ नहीं था। हकीकत यही है, ज़रा से फ़र्क के साथ। जब तक अल्लाह के नबी हयात थे जंगें बहुत ज़्यादा होती थी, हर जंग में अमीरुल मोमिनीन जाते थे, अमीरुल मोमिनीन की अपनी कोई ज़रात नहीं थी, दूसरों की ज़मीनों पर काम करते थे, جبکہ خیبر میں جو مانِ غزب ملا تھا اس میں سے مولا امیر المومنین کو اور باقی مسلمانوں کو کچھ زمینیں ملی تھی. اللہ کے رسول جب تک حیات تھے جنگوں میں جانے کی وجہ سے مولا امیر المومنین اس زمین پہ کام نہیں کر سکے تھے. لیکن جب نبی خدا دنیا سے تشریف لے گئے, جنگوں کا دور ختم ہو گیا, خلافت غصب ہو گئی, امیر المومنین کو گوشہ نشین کیا, اب امیر المومنین نے اس زمین کے اوپر توجہ دینا شروع کی, اس زمین پہ توجہ دینا شروع کی, اس زمین کو آباد کیا. اس زمین کو آباد کیا, میں نے ایک اور بہت نفیس روایت پڑھی ہے, اس میں لکھا تھا کہ مولانا امیر المومنین اپنی اس زمین سے آ رہے تھے, اس زمین کے کہیں آس پاس ایک اور بندے کو بھی زمین ملی تھی, وہ وہاں سے گزر رہا تھا, پوچھا یہ جو زمین تمہاری ہے یہ کیسی ہے, کہنے لگا بہت خراب, اگر کوئی اتنے میں خریدے تو میں بیچ دوں گا, بہت کم قیمت کے یہ اتنے میں خریدے بیچ دوں گا. مولانا فرمایا کیا مشکل ہے اس میں, کہنے لگا ہوا بہت چلتی ہے, اتنی ہوا چلتی ہے میں کام نہیں کر پاتا یہاں پہ. مولانا فرمایا تم جتنے میں کہتے ہو اتنے میں بیچتے ہو, میں خریدتا ہوں. کہنے لگا ہاں میں بیچتا ہوں, یعنی گویا جان چھڑائی اس نے کہ بھائی یہ زمین جائے کسی طریقے سے. مولانا المومنین محنت کرتے تھے, زمین کے اوپر اپنی بھی محنت کی, اس کی زمین پہ بھی محنت کی, بہت ساری بنجر زمینوں کو آباد کیا. دین اسلام میں قانون ہے جس پر آج کل کوئی عمل نہیں کرے گا, کوئی حکومت عمل نہیں کرے گی, قانون ہے من احیا ارضا میتتا فہو لہ, جو مردہ زمین کو زندہ کرے وہ اسی کی ہے. دین اسلام میں قانون تھا, اب کوئی اس پہ عمل نہیں کر پائے گا کہ جو مردہ زمین کو زندہ کر لے وہ اس کا مالک ہے, اس کا مالک ہے پھر اس کی ملکیت میں رہے گی. امیر المومنین نے مردہ زمینیں بہت زندہ کی, ان زمینوں کے مالک بنے, لیکن ایک فرق کے ساتھ, اپنی زندگی میں سے کچھ زمینیں دو شہزادوں کے نام کر دیں, باقی اپنی باقی اولادوں کے نام بھی کی. امیر المومنین کی اولادوں میں ایک فرق تھا, دو شہزادوں کو اور جو دو ان کی بہنیں تھیں ان کو کہتے تھے یہ اولاد فاطمہ ہیں سلام اللہ علیہ, درود بھیجے محمد والا. ان اولادوں کو بی بی کے نام سے منسوب کرتے تھے, کہتے تھے یہ ان کی اولاد ہیں, اور باقی کو اولاد علی کہتے تھے, مثلا مولا ابو الفضل العباس کو اولاد علی کہتے تھے اور باقی کو بی بی کے نام سے منسوب کرتے تھے. تو جب اپنے زندگی میں اپنی جائیداد کو دے دیا تو اپنے کچھ اپنے ایسے بچوں کو دیا جن کو اولاد علی کہتے تھے, اور کچھ بی بی کے نام سے جو منسوب اولادیں تھیں ان کو دیا, لیکن باقی جو پیسہ بچ گیا, جائیداد بچی, وہ سب کے سب مسلمانوں کی مصلحتوں پر وقف کر دی. اپنی زندگی میں ہی, اپنی زندگی میں ہی وہ ساری جائیداد وقف کر دی, اور وقف کرنے کے بعد وقف کا نگہبان امام حسن علیہ السلام اور ان کے بعد امام حسین علیہ السلام کو بنایا. یہ نہج البلاغہ کے اندر وصیت نامہ موجود ہے کہ میرے پاس جتنی زمین ہے اولاد علی اور اولاد فاطمہ میں تقسیم کرتا ہوں علیہ السلام, اور جو میں باقی زمین بچتی ہے اسے وقف کرتا ہوں, اور واقف یعنی وقف کے نگہبانی کرنے کی فریضہ انجام دیتا ہوں امام حسن علیہ السلام کو فرمایا. اور اگر حسن کو کچھ ہو جائے, عبارت میں لکھا اگر حسن کو کچھ ہو جائے علیہ السلام, تو پھر امام حسین کو کہا کہ ان کو میں دیتا ہوں. ٹھیک ہے, اس کے نتیجے میں جب امیر المومنین دنیا سے رخصت ہوئے ان کے پاس کچھ نہیں تھا, جب امیر المومنین دنیا سے رخصت ہوئے تو ان کے پاس کچھ نہیں تھا. کیوں, یا اپنی اولادوں کو دے چکے تھے, اور جو اولادوں سے بچا تھا وہ سب مسلمانوں کو وقف کر چکے تھے. اچھا, جو اولادوں کو دیا تھا وہ کتنا دیا تھا, اتنا دیا تھا کہ زندگی کی بنیادی ضرورتیں گزر جائیں گی. اولاد کو اتنا دیا تھا کہ زندگی کی بنیادی ضرورتیں گزر جائیں گی, باقی یہ سب محنت خود کریں گے. میں کہتا ہوں ہم لوگ امیر المومنین کا اتنا نام لیتے ہیں, ہم میں سے کسی نے جرأت دکھائی کہ اس سیرت پہ عمل کر کے دکھا دیں کہ ہم نے جو کچھ زندگی میں کمایا ہو اس میں سے کچھ کچھ اپنی اولادوں کو دیں, باقی اللہ کے نام وقف کر دیں, اور جب ہم مریں تو خالی ہاتھ مریں. میرا نہیں خیال ہم میں سے کسی نے یہ کام کرنا, البتہ میں نہیں کہنا چاہ رہا کہ جب ہم مریں تو ہمارے ہاتھ میں کچھ بھی نہ ہو, لیکن اصل کام کر چکے ہوں. اچھا, یہ اولاد پہ کیوں نہ چھوڑے. آپ ہی کے لاہور کے رہنے والے ایک بندے نے میرے سامنے بہت اچھی مثال رکھی. جب میں نے یہ روایت بیان کی کہ امیر المومنین نے یہ کیا تو اس نے کہا مجھے سمجھ میں آتی ہے بات, بہت اچھی طرح سمجھ میں آتی ہے. میں نے کہا کیوں؟ کہنے لگے کہ جب ہم بزنس کرتے ہیں تو کوئی چھوٹی موٹی ڈیل ہوتی ہے تو اپنے نوکروں کو مینیجرز کو بھیج دیتے ہیں, ڈیل ذرا بڑی ہو تو اپنی اولاد کو بھیجتے ہیں, اور اگر ڈیل بہت بڑی ہو تو ہم خود جاتے ہیں. بڑی ڈیلز کو مینیجرز کے حوالے نہیں کرتے, بہت بڑی ڈیلز کو بچوں کے حوالے بھی نہیں کرتے, ہم خود جاتے ہیں. تو کہنے لگے کہ میں جب مر جاؤں گا تو میری جو سب سے بڑی ڈیلز ہوں گی وہ اس دولت کے آخرت میں استعمال پر ہوں گی, یہ میں کیسے اپنی اولاد پر چھوڑ جاؤں گی وہ یہ کام کر لے, میں اس کو خود نپٹا کے جاؤں گا. کیونکہ مجھے یقین نہیں ہے, دنیا میں بھی جب بڑی ڈیل کرتا ہوں تو اولاد کے حوالے نہیں کرتا, اور میں مر جاؤں اور سب کچھ ان کو چھوڑ کے چلے جاؤں کہ یہ میری آخرت کی دیکھ بھال کریں گے, یہ بہت سخت ہے, میں نہیں کر سکتا. یہ امیر المومنین کی سنت ہے, اس پہ ذرا غور کیجئے گا. زندگی میں اس کے عجیب تماشے بھی دیکھے ہیں. میں ایک دفعہ بلوچستان میں تھا, آپ یہاں اہل پنجاب, پنجاب کے رہنے والے بلوچستان کے بعض علاقوں کی غربت کو شاید ہی احساس کر پائے. البتہ ظاہر ہے کہ سارا کا سارا پنجاب ایسا نہیں ہے کہ یہاں پیسہ برس رہا ہے, یہاں پہ بھی غریب غربا اندرونی علاقوں کے اندر تو بے تحاشا ہیں اور عجیب و غریب غربت میں مبتلا ہیں, لیکن بلوچستان کا عالم ہی کچھ اور ہے. میں بھی سب دیکھا ہوا ہے, میں پھر آپ کی خدمت میں عرض کروں, وہاں عالم ہی کچھ اور ہے. بارہ وہاں پر صاحب میں ایک سردار کی طرف گیا ہوا تھا, اس نے کچھ چیزیں بنوائی ہوئی تھیں, دو چار کمرے مدرسے کے نام پر, دو چار مسجد, ایک مسجد کی کچھ اسٹرکچر اور ایک لائبریری, تو وہ اس کو بہت تیزی سے نپٹا رہا تھا. میں نے اس سے کہا کہ اتنی تیزی کی کیا ضرورت ہے, یہ پہلے سننی تھے, اہل سنت سے تھے, پھر بعد میں اہل تشیع ہوئے تھے. میں نے کہا اتنی تیزی کی کیا ضرورت ہے؟ کہنے لگا کہ میں نے اپنی زندگی میں ایک واقعہ دیکھا ہے, اس وجہ سے میں کسی اور کے سپورٹ نہیں کر سکتا. میں نے کہا کیا؟ کہنے لگا کہ یہاں پہ ایک اور بلوچ سردار تھا, وہ بھی میری طرح اہل سنت سے شیعہ ہوا تھا, اور اس نے یہ طے کیا تھا کہ اپنی زندگی میں ایک مدرسہ لگائے گا, مدرسہ کھولے گا یہاں پر. اس نے ایک عالم کو بلا کر اس کی سنگ بنیاد بھی رکھوائی تھی, سنگ بنیاد کی تختی رکھ لی تھی, زندگی میں پورا کرنے کا سوچتا تھا, کروں گا کروں گا, مر گیا. کہنے لگا اس کی موت کے بعد میں نے خود دیکھا ہے اس کی اولاد نے اس سنگ بنیاد کی تختی اکھیڑ کر میرے پاس بھجوائی تھی کہ تمہیں بنانا ہو تو بنا لو, ہم نہیں بنائیں گے. کہنے لگا اب مجھے یقین ہو گیا ہے کہ جو میں نے کرنا ہے وہ میں خود کروں گا, اور اگر یہ چھوڑ کر جا رہا ہوں کہ کوئی اور میری آخرت کے لیے کرے گا, کوئی نہیں کرے گا, یہ مجھے خود کرنا چاہیے. بہرحال اب ایک بات اور آپ کی خدمت میں عرض کروں, اور یہ ایک سوال ہے, سادہ سا سوال جو ہمیشہ ہر جگہ جہاں کہیں وراثت کے اوپر بات کرتے ہیں ضرور ہوتا ہے, تو میں آپ کی خدمت میں عرض کر دیتا ہوں. درود بھیجے گا محمد والے محمد, وراثت کے معاملے میں آپ چاہے پاکستان میں تقریر کریں, چاہے یورپ میں کریں, چاہے انٹرنیٹ پہ کریں, ایک سوال ضرور ہوتا ہے, عورت کو آدھا کیوں ملنا ہے؟ یہ ہمیشہ ہوتا ہے, لہٰذا میں اس کا پہلے سے حل عرض کر دوں. اچھا, میں آج بھی, آج صبح مجھے یاد آتا ہے, شاید آج صبح بھی بعض روایات دیکھ رہا تھا اس سلسلے میں, تو میں نے دیکھا کہ اہل بیت سے بھی یہ سوال مختلف ادوار میں ہوا ہے, مختلف دور میں ہوا ہے. اچھا, اگر کوئی سوال مختلف آئمہ سے ہو, اس کا مطلب یہ کہ یہ سوال اس معاشرے میں بھی ہمیشہ رہا ہے, اس کا مطلب ہے کوئی اچھنبے کی بات نہیں ہے اگر ہمارے یہاں یہ سوال ہو رہا ہے, وہاں پر بھی رہا ہے, مختلف آئمہ سے ہوا ہے. اور وہ یہ کہ عورت کو مرد کا آدھا کیوں, کیا یہ ظلم ہے؟ بلکہ اس روایت میں پوچھنے والے نے پوچھا کہ اس مسکین غریب عورت کی کیا غلطی ہے جس کو آپ آدھا دینے کا کہہ رہے ہیں؟ ضعیفۃ المسکینہ, اور عورت ضعیفہ مسکینہ ہے, اس کو آپ آدھا دے رہے ہیں کیوں؟ تو امام نے فرمایا کہ کیا عورت پہ جہاد واجب ہے؟ اس نے کہا نہیں. جہاد کا مطلب کیا ہوتا تھا؟ امام کا جہاد کا مطلب یہ ہوتا تھا آپ کو اپنی زندگی چھوڑ کر جنگ کے لیے جانا ہے. جہاد کا مطلب یہ نہیں ہوتا تھا کہ فوج بنی ہوگی وہ جنگ کرے گی, نہیں. اگر کل امام تشریف لاتے ہیں انشاءاللہ, ہمیں اور آپ سے حکم کہتے ہیں کہ جہاد واجب ہے, تو کیا کرنا ہوگا؟ آپ کو اگلے دن اپنی دکانیں بند کر کے جانا پڑے گا, کارخانے بند کر کے بھی شاید جانا پڑے گا,
یہ ہم لوگوں کے ذہن کے کسی گوشے میں بھی نہیں ہے کہ ایسا ہوتا تھا. یہ ہوتا تھا. اگر اللہ کے رسول کہتے تھے جہاد واجب ہے اور کرو تو فصلیں کھڑی چھوڑ کے جانا پڑتا تھا, کھڑی فصلیں چھوڑ کے جانا پڑتا تھا. اس وقت آدمی نہیں کہہ سکتا تھا مولا میں یہاں پہ رہوں گا, اپنے مینیجر کو آپ کے ساتھ بھیج رہا ہوں, یہ نہیں چلتی تھی, خود جانا پڑتا تھا. تو امام نے پوچھا کیا عورت پہ جہاد واجب ہے؟ کہا نہیں. کیا کیا عورت کے اوپر کسی اور کا نان نفقہ واجب ہے؟ کہا نہیں. فرمایا کیا اس کے اوپر اپنا نان نفقہ واجب ہے؟ کہا وہ بھی نہیں. فرمایا پھر عورت کا خرچہ کیا ہے؟ اب یہ جو آدھا بھی ہے یہ بھی اس کے لیے زیادہ ہے, کیوں؟ اس کے اوپر کوئی خرچہ ہی نہیں ہے. اور وہ جو مرد ہے اس کے اوپر جہاد بھی واجب ہے, کبھی بھی حکم ہو سکتا ہے جاؤ جانا پڑے گا. گھر بار کا نان نفقہ اس کے اوپر ہے, نہ دے تو ظلم کرے گا, نہیں دے کوئی مرد ظلم کرے گا, قیامت دن جواب دینا پڑے گا. اپنا نان نفقہ بھی واجب ہے. ان سب کے ہوتے ہوئے وہ جو عورت کے ہاتھ میں ہے وہ نیٹ سیونگ ہے, نیٹ سیونگ. اور یہ جو مرد کے ہاتھ میں جائے گا یہ دسیوں خرچوں کے اندر تقسیم ہوگا, نہیں معلوم اس میں سے سیونگ بچے گی بھی یا نہیں ہوگی. اس خاطر عورت کے پاس آدھا ہے, اور اگر آپ اکنامک کیلکولیشنز کریں تو عورت کے پاس اگر ایک چوتھائی بھی آتا تو چل جاتا, وہ بھی اس کی نیٹ سیونگ کی. تو یہ آدھا بھی بہت زیادہ ہے اگر اس کے خرچوں کو دیکھیں, کیونکہ اس کے اوپر کوئی خرچہ ہے ہی نہیں. اس اعتبار سے اللہ نے یہ حکم دیا ہے. ہمارے عرائض آج تھوڑا سا وقت مزید لے گئے, اس کے لیے معذرت خواہ, چونکہ شروع میں ہم نے مقصد حیات کے اوپر چند منٹس اضافی بات کی اس کی وجہ سے, اور ہمارے عرائض یہاں پر اختتام پذیر ہوتے ہیں. حسب عادت اگر کسی نے کوئی سوال کرنا ہو میرے خیال میں اس کے بعد سوال کر سکتے ہیں. درود بھیجے گا محمد وال محمد کا. فرمانے کوئی زبانی سوال کرنا چاہیں تو وہ کر لیں. اور یہ جو کوشچنس ہیں, یہ کوشچنس ہونا تو ظاہر ہے بہت اچھی چیز ہے, ہم خود بھی چاہتے ہیں کوشچنس ہوں, لیکن یہ کافی لمبے ہیں. مثلا اگر میں صرف ان کوشچنس کے جواب دینے لگوں گا تو 15-20 منٹ صرف ان کوشچنس میں لگ جائے گا. جب ہم ابھی کوشش یہ کریں گے کہ وربل کوشچنس اگر ہوتے ہیں. جی فرمائیں. صحیح ہے, ٹھیک ہے. ہاں, انہوں نے یہ کہا کہ آپ نے دولت کے جمع ہونے کے ساتھ ظلم کا تصور دیا کہ ظلم ہوتا ہے کہیں پر, اور انہوں نے کہا کہ ان کے ذہن میں بل گیٹس کا تصور آتا ہے کہ جس نے کوئی ظلم نہیں کیا ہے بلکہ اپنے ونڈوز کے ذریعے سے دنیا کو بدل کے رکھ دیا ہے, ٹھیک ہے. اور اس دنیا کو بدلنے کے نتیجے میں مثلا اس نے ظاہر عدل کیا ہے. پھر انہوں نے ظاہر آگے ان کے ذہن میں یہ بھی آ رہا ہوگا کہ اس کا ایک چیریٹی کا فنڈ ہے, جو دنیا میں کسی کا چیریٹی کا فنڈ اتنا ہے بھی نہیں ہے جتنا بل گیٹس کا چیریٹی کا فنڈ ہے. تو ان کا کہنا یہ کہ بھائی نہ اس نے کمائی میں کوئی ظلم کیا ہے, خرچے میں چیریٹی اس کی ٹاپ کلاس کی چیریٹی ہے. اب اس میں کون سی غلط بات ہے؟ سارا مسئلہ یہاں پر نہیں ہے کہ آپ نے کتنا پیسہ کمایا ہے اور کتنا پیسہ آپ نے خرچ کر دیا ہے. سارا مسئلہ یہ ہے کہ یہ جو پروسیس انجام پایا ہے یہ پروسیس کیسا تھا. آپ کو ساری اطلاعات ہیں کہ پیچھے کیا ہوا ہوگا, میں صرف اشارتاً عرض کرتا ہوں آپ کی خدمت میں. البتہ کوئی میں کمپیوٹر کا ایکسپرٹ نہیں ہوں, نیچرلی میں کمپیوٹر کا ایکسپرٹ نہیں ہوں, لیکن میں اتنا عرض کرتا چلوں کہ نہیں معلوم کون کون سی آپ کی پرائیویسیز ہیں جو انہی نیٹ ورکس کے ذریعے سے ٹوٹی ہیں. آپ کی نہیں معلوم کون کون سی اطلاعات ہیں جو یہیں سے سب ٹرانسفر ہوئی ہیں. یعنی میں آپ کو تقریباً سکون سے عرض کر سکتا ہوں کہ شاید دنیا میں اس وقت جو جاسوسی کا پیٹرن ہے اس سے بہتر مضبوط پیٹرن آج تک نہیں آیا تھا, کہ آپ کی پرائیویٹ لائف کی کوئی چیز نہیں بچی ہے. مثال کے طور پر ابھی کل کی خبر تھی جو بی بی سی کی ویب سائٹ میں لگائی, بی بی سی کی موبائلز کی ویب سائٹ جس کو میں معمولاً دیکھتا ہوں اس کے اوپر لگی ہوئی تھی کہ ایپل والوں نے اپنے آئی پیڈ کے ذریعے سے اپنے کسٹمرز کی موومنٹ کو بھی اسپائی کیا ہوا ہے. یعنی آپ لے کر کہاں گئے اس کا بھی ٹریک بنا ہوا ہے. اب آپ تصور کیجیے میری جیب میں موبائل سیٹ ہے, ٹھیک ہے, اس موبائل کو لے کر میں جہاں جا رہا ہوں آپ کے میں اسی وقت ابھی دیکھ کر اپنی لوکیشن معلوم کرنا چاہوں تو بعض اوقات 40 میٹر کے فرق سے میری لوکیشن مجھے پتہ چل سکتی ہے کہ میں مثلا اپنے موبائل میں دیکھتا ہوں کہ میری لوکیشن کیا ہے اس وقت, تو 40 میٹر کے فرق سے مجھے پتہ چل جاتا ہے. اگر مجھے پتہ چل رہی تو میرے نیٹورک کو نہیں پتا کہ میں کہاں پر ہوں. ظاہر ہے کہ بہت آسانی سے پتہ ہے, میں مفت کے سافٹ ویئر استعمال کر کے اپنی لوکیشن 40 میٹر کے اوپر جج کر سکتا ہوں. وہ اگر پیسے دے کر سافٹ ویئر لگائیں تو اس چھت کے نیچے میری جگہ معلوم کر سکتے ہیں, یعنی اگر اوپر سے ڈرل کریں تو میرے اوپر کھود دیں گے, وہ یہ کر سکتے ہیں. یہ سارے کام بھی انہیں کے ذریعے سے ہوئے ہیں. اچھا, ایک اور آخری بات عرض کرتا چلوں صاحب, پاکستان کے اندر کم سے کم ایسا ہے کہ یہاں کوئی بڑا گلوکار بھی ایجنسیز کی مرضی کے خلاف نہیں بن سکتا. اس کو میں دوہرا دوں دوبارہ, کوئی بڑا گلوکار بھی ایجنسیز کی مرضی کے خلاف بڑا گلوکار نہیں بن سکتا. لہذا آپ مطمئن رہیے کہ بل گیٹس بغیر ایجنسی کے مرضی کے بل گیٹ بن گئے ہوں, یہ ناممکن ہے. دنیا کے اس نیٹورک سے نکل کر وہ بڑے بن گئے ہوں اور انہوں نے دنیا میں 3,300 ارب ڈالر کما لیے ہوں, اس کو بھول جائیے گا. تو جس نے بھی بڑا بننا ہے اس سسٹم کے بینیفٹس کو پورا کرتے ہوئے بڑا بننا ہے. اب آپ باقی اس کو عادلانہ دیکھتے رہیے کہ اس نے 10 ارب ڈالر چیریٹی میں دیے, 15 ارب ڈالر چیریٹی میں دیے, لیکن یہ سسٹم انٹیگریٹڈ سسٹم ہے. اس کے اندر جو بڑا بنے گا سسٹم کو سپورٹ کرنے کے لیے بڑا بنے گا. باقی بل گیٹس کے اعمال کا خدا ذمہ دار ہے, میں کون ہوتا ہوں اس کے بارے میں فیصلہ کروں. صحیح, ایک دفعہ کیا ہوتا ہے, چلیے یہ ہم وراثت کے قوانین کو بیان نہیں کر سکے ہیں, ابھی وراثت کے قوانین کو ہم بیان نہیں کر سکے ہیں. میں قانون بیان کرتا چلوں جو بہت امپورٹنٹ ہے, آپ میں سے اکثر لوگ جانتے ہیں لیکن اچھا ہے. اگر کوئی انسان وصیت کرے, مثال کے طور پہ میں وصیت کروں, زندگی میں نہیں کر رہا ہوں, وصیت لکھ کے گیا ہوں, وصیت لکھ کے جاتا ہوں, میری ساری دولت مثال کے طور پر مرکز خواجگان کو وقف کر دی جائے. میں نے وصیت کی کہ میری ساری دولت مرکز خواجگان کو وقف کر دی جائے, وصیت کر کے میں لکھ کر مر گیا. مرنے کے بعد یہ وصیت نکلی, اس میں کتنے پہ عمل ہوگا؟ 33% پہ. یعنی جو مییرا ترکہ ہوگا, جو میرا ترکہ ہوگا, ترکہ یعنی جو میں کچھ ترک کر کے گیا ہوں, جو میں چھوڑ کے گیا ہوں, جتنی بھی دولت چھوڑ کر گیا ہوں, میری وصیت پر عمل ہوگا اس ترکے کے ایک تہائی پر. تو اگر میں 100 روپے چھوڑ کر گیا ہوں تو مرکز خواجگان کو کتنے مل جائیں گے؟ 33 روپے. باقی 66 روپے فلاں فلاں پیسے کتنے کو کس کو ملیں گے؟ وہ اللہ کے قانون کے تحت تقسیم ہوں گے. بس جتنی بھی انسان وصیت کرتا ہے اپنے ترکے کے بارے میں کتنے پہ امپلیمنٹ ہوتی ہے؟ صرف 33% کے اوپر. باقی پہ کیا رول چلتا ہے؟ جو اللہ کا رول ہے. اچھا, اب اگر کوئی کہہ پہ میں اپنی دولت کو اپنی مرضی سے کیسے تقسیم نہیں کر سکتا, ہاں کر سکتے ہو, کب؟ وصیت نہ کرو, زندگی میں کر کے چلے جاؤ, یہ کر سکتے ہیں. مثلاً آپ کیا کریں, آپ اپنی زندگی میں بستر مرگ پر لیٹنے سے پہلے, کسی ایسی بیماری میں جانے سے پہلے جس میں موت آ رہی ہو, آپ اپنی زندگی میں ہی کہیں کہ میں اپنی ساری دولت اس مرکز کو دیتا ہوں, یہ میں نے چیک کاٹا, یہ اس کے لیے ہو گئی. یہ آپ کر سکتے ہیں زندگی میں 100% پہ کر سکتے ہیں, لیکن اگر وصیت کر کے گئے تو صرف 33% پر, 1/3 میں اپلیکیبل ہوگا, باقی کے اوپر اللہ کا قانون چلے گا. بالکل حصہ موجود ہے, اولاد نہ ہو تو والدین کا حصہ کتنا ہے, اولاد ہے تو والدین اور عورت کا حصہ کتنا ہے, یہ سب اللہ کے قانون میں لکھا ہوا ہے. مثال کے طور پر 1/8 ملے گا اس کی زوجہ کو, اولاد نہ ہو 1/4 ملے گا, اسی طریقے سے 1/6 ملے گا والدین کو, اولاد نہ ہو تو کتنا ملے گا, یہ سب کا سب موجود ہے. یعنی 3 گروہ ایسے ہیں جن کو ہر صورت میں ملنا ہے. وہ 3 گروہ کون سے ہیں؟ والدین, ازواج یعنی مرد مرا تو اس کی بیوی, اور بیوی مری تو اس کا شوہر,
بس والدین ازواج اور اولاد یہ پہلے حصے میں ہیں, پہلے حلقے کے اندر ہیں, وراثت کے تین حلقے ہیں, تین سرکلز ہیں. میں اسی لیے وراثت کے فقہی قوانین پہ نہیں جانا چاہ رہا تھا, چونکہ اگر میں وراثت کے فقہی قوانین پہ جاؤں تو ایک سیشن یقیناً بہت کم پڑے گا, سوائے کنفیوژن کے کچھ ایجاد نہیں ہوگا. لہٰذا میں ابھی کوئی نمبر نہیں آپ کی خدمت میں عرض کر رہا, چونکہ اس کی تفاصیل بہت زیادہ ہوں گی, اس کے لیے آپ کو علیحدہ سیشنز کرنے چاہیے. اس کے لیے بہترین کام یہ ہے کہ ہم میں سے ہر کوئی جس کسی کا بھی ارادہ ہے کہ اپنی وراثت کے بارے میں غور کرے, وہ کسی ایک عالم کے ساتھ بیٹھ جائے اور اس سے پوچھ لے کہ میری حیثیت یہ ہے, مثلاً ماں باپ زندہ ہیں یا نہیں ہیں, دونوں زندہ ہیں یا ایک زندہ ہیں, بیویاں کتنی ہیں یا بچی ہیں یا نہیں بچی ہیں, یا اگر وہ خود عورت ہے تو اس کا شوہر بچا ہے یا ہے, زندہ ہے یا نہیں ہے, بچے کتنے ہیں, بچوں میں لڑکے کتنے ہیں, لڑکیاں کتنی ہیں, کسی ایک کے ساتھ بیٹھ جائے اور ان تمام چیزوں کو ڈیفائن کر لے. بہرحال جو ابھی ان کے سوال کے جواب میں جو جواب دینا ہے وہ یہ کہ والدین, ازواج اور اولاد یہ پہلے حلقے کے اندر ہیں, ان کو ہر صورت میں تینوں کو نصیب ہونا ہے. حضرت یوسف نے اپنے ذات کے لیے جمع نہیں کیا تھا, انہوں نے ملک کے لیے جمع کیا تھا. لہذا جب وہ سب ختم ہونا شروع ہوا تو انہوں نے ملک کے نام پر تقسیم کرنا شروع کر دیا. یعنی ایسا نہیں تھا کہ حضرت یوسف علیہ السلام اپنی ذات کے لیے ساری دولت جمع کر رہے تھے, اور جب وہ تقسیم کرنا شروع کیا تو وہ ان کی ذات کے لیے سب سارا کا سارا کام انجام پا رہا تھا. وہ سب معاشرے کی فلاح و بہبود کے لیے تھا. اور وہ آپ کو یاد ہوگا کہ جب بادشاہ کے پاس گئے تھے تو انہوں نے کہا تھا کہ مجھے اس کے خزانوں کا امین قرار دو, خزانوں کا مالک قرار دو. تو وہ بنائے ہوئے تھے, سرپرست تھے, ان خزانوں کے امانت دار تھے. اصل میں ہمارے سامنے دو سچویشنز ہیں. ایک سچویشن یہ ہے کہ ایک آدمی یہ کہتا ہے کہ بھائی یہ میرا پروجیکٹڈ خرچہ ہے, اس پروجیکٹڈ خرچے کو, پروجیکٹڈ خرچہ نہیں, یہ وہ خرچہ ہے جو میں دیکھ رہا ہوں کہ ہوگا اگلے 6 مہینے کے اندر یا 1 سال کے اندر, میں اپنے ادارے کے خرچے کو پورا کرنے کے لیے اتنا پیسہ اپنے پاس رکھے ہوئے ہوں, یہ خرچہ مہینے مہینے میں میں ادا کرتا رہوں گا. ایک یہ صورتحال ہوتی ہے. ایک صورتحال یہ ہوتی ہے کہ میں نے ایک پیسہ رکھا ہوا ہے جو میرے خرچوں سے بہت زیادہ ہے اور میں اس میں جمع کرتا چلا جا رہا ہوں. جو سال بھر کا خرچہ ہے وہ تو ہے ہی, اس کے بعد نہ معلوم کتنا پیسہ جمع ہو چکا ہے جس کا نہیں معلوم مجھے کیا کرنا ہے, اور وہ بڑا چلا جا رہا ہے. یہ غلط ہے, یہ بالکل غلط ہے. اسلام نظم و ضبط کی مخالفت نہیں کرے گا. مثال کے طور پر میں سوچوں میرا 3 مہینے کا خرچہ کتنا ہوگا, 5 مہینے کا خرچہ کتنا ہوگا, اور ادارے کے نام پر میں اس خرچے کو رکھوں اور باقی کو میں اللہ کی راہ میں اور جو دوسری جگہوں پہ مصارف نظر آتے ہیں وہاں خرچ کروں, لیکن بے حساب رکھتا چلا جاؤں جس کے بارے میں کچھ نہیں پتا اس کا ہونا کیا ہے, ایسے ہی جمع ہوتا چلا جائے, یہ بالکل غلط ہوگا. البتہ اس کے ساتھ ایک اور بات بھی عرض کرتا چلوں. فرض کریں میں نے سال بھر کا خرچہ بچا کے رکھا ہے اپنے ادارے کے لیے, اچانک کوئی آفت آئی ہے, کثیر تعداد میں لوگوں کو دیکھ رہا ہوں مظلومیت سے دوچار ہے, کیا میرے پاس اجازت ہے کہ میں اب بھی اپنے 1 سال کا خرچہ بچا کے رکھوں, کہوں یہ مرتے ہیں مرے میں نے اپنے سال کا خرچہ بچانا ہے؟ میں نہیں کر سکتا. حتیٰ اہل بیت اطہار علیہ السلام اپنے گھر کے اندر موجود گندم کو بھی نہیں بچاتے تھے جب قحط آتا تھا. جب مدینے کے اندر قحط آیا تو مولا نے اپنے خادم کو بلایا اور اس سے پوچھا کہ گندم کا قحط ہے, ہمارے گھر میں گندم ہے؟ اس نے کہا مولا سال بھر کے لیے گندم ہے. فرمایا کل نکالو اور لوگوں میں تقسیم کر دینا. کہنے لگا کہ میں نے صحیح سنا, تقسیم کروں یا بیچ دوں؟ اگر بیچ دیں گے تو اچھے پیسے مل جائیں گے. فرمایا ہم نے بیچنے کا نہیں کہا ہے, قحط کے زمانے میں تقسیم کرنا واجب ہے, تقسیم کرو. تو اس نے کہا مولا اگر ہم گندم تقسیم کر دیں گے تو یہ قحط چلے گا, ہمارا کیا ہوگا؟ فرمایا جو سب کے اوپر آئے گا وہی ہمارے اوپر بھی آئے گا. ہاں صاحب یہ سننا تھا. بس کیا طے ہوا, اگر ایک
ایک دور ہے, سب کچھ ایز پر روٹین ہے. میں کہتا ہوں مجھے اپنا ادارہ چلانے کے لیے 10 مہینے 12 مہینے کا پروجیکشن کیا ہوا خرچہ ہے, اس خرچے کو مجھے رکھنا ہے اپنے پاس تاکہ میں مشکل میں نہ پڑوں, میرا ادارہ بند نہ ہو, میں یہ کام کر سکتا ہوں. اگر کوئی آفت اور مصیبت آتی ہے, میں دیکھتا ہوں لوگ مصیبت میں پڑے, اب میں اپنے خرچے کو نہیں بچا سکتا, مجھے لوگوں کے اوپر خرچ کرنا پڑ جائے گا. کیا میں بے حساب بے نام و کتاب اپنے پاس پیسہ جمع کرتا رہا ہوں جس کا نہیں معلوم کہاں خرچ ہونا ہے؟ یہ میرے لیے صحیح نہیں ہوگا. اب ایک داستان, میں افریقہ کے ایک ملک گیا ایک دفعہ, وہاں پر ایک سینٹر تھا, اس کی ایک مہینے کی سیونگ, خرچے کی بات نہیں کر رہا ہوں, خرچہ نکال کر سیونگ ایک مہینے کی لگ بھگ $100,000 تھی, $100,000 امریکن. میں نے اس سے کہا کہ بھائی تمہاری سیونگ $100,000 پر منتھ ہے, تم اس کا کرتے کیا ہو؟ ان کے اس مرکز کے برابر میں ایک یتیم خانہ تھا, اس سے میں نے پوچھا کہ انہوں نے کبھی تمہاری مدد کی؟ تو اس نے کہا مجھے 5 سال ہو گئے ہیں, انہوں نے ایک دفعہ مجھے $20,000 دیے تھے بس 5 سال میں, آج تک اس کے بعد کچھ نہیں دیا ہے. تو میں نے ان سے پوچھا کہ بھائی تمہاری سیونگ $100,000 پر منتھ ہے, $100,000 پر منتھ سیونگ ہے تمہاری, کرتے کیا ہو؟ کہنے لگا ہم نے پیسے کو سنبھال کے رکھا ہوا ہے, بینکوں میں رکھا ہے, امام آئیں گے تو ان کو دیں گے. یہ ناانصافی ہے, ظلم, یہ کہہ سکتے ہیں یہ خیانت ہے. اللہ کے دین نے یہ نہیں چاہا ہے کہ ہم امام کے نام پر آنے کے نام پر پیسے بھیجو, وہ خود آئیں گے, وہ دیکھیں گے پیسہ اس طرح سے پڑا ہے, بہت ڈانٹیں گے, نہیں معلوم کیا کچھ کریں گے. تو وہ یہ حساب کتاب ہمارے لیے صحیح نہیں ہوگا, ہمیں لوگوں کے اوپر خرچ کرنا ہوگا. البتہ خرچ کرنے میں ایسا نہیں کر سکتے کہ ہم یہ کہیں میں نے یہاں پر 1,00,000 روپے رکھ دیے, جس کو جتنے اٹھانے لے جائے, ظاہر ہے کہ کوئی احمق یہ کام اجازت نہیں دے گا کہ وہ بے حساب خرچ ہونا شروع ہو جائے, جس کے کوئی معیار نہ ہو وہ خرچ ہونا شروع ہو جائے. حساب کتاب کے تحت خرچ ہو لیکن بے حساب جمع ہوتا رہے, اس کی بھی اجازت نہیں ہے. اور درود بھیجے گا محمد والے محمد.
پندرہ مئی ہوگا آپ کے پاس, 15 بجے 15 مئی